بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. وعليكم السلام ورحمة الله وبركاته. دیکھو بات چل رہی تھی محبت الہی پر, بات چل رہی تھی اس میں محبت طبعی اور محبت عقلی, اس پر بہت تفصیل سے بات سمجھائی اور اس حدیث کی تشریح سمجھائی کہ محبت کیسے آتی ہے. فرمایا محبت والوں کے پاس بیٹھنے سے. محبت درد اور دل جمعی پیدا ہونے کے لیے فرمایا مثنوی اور دیوان حافظ کے کتابوں کا مطالعہ کریں. تو اس پر بات چل رہی تھی کہ حضرت خواجہ حضرت شمس الدین تبریز رحمت اللہ علیہ جن کے دل میں محبت الہی کی آگ لگی ہوئی تھی, آگ لگی ہوئی تھی, اور وہ امی تھے, جانتے کچھ نہیں تھے. انہوں نے دعا کی کہ اللہ مجھے ایک زبان عطا فرما جو میرے ان علوم کو لوگوں تک پہنچاتے. کیا علوم ہوں گے؟ چنانچہ ان کی اس دعا کے نتیجے مولانا جلال الدین رومی رحمت اللہ علیہ حضرت خواجہ تبریز رحمت اللہ علیہ سے بیعت ہو گئے. اور وہ مولانا رومی وہ شاعر نہیں تھے, لیکن انہوں نے ساری باتوں کو اشعار میں کہا. تو بہرحال شیخ کی غلامی اختیار کی اور ان سے بیعت ہو گئے. اس کے نتیجے میں حضرت کی دعا قبول ہو گئی اور اللہ تعالیٰ نے مولانا رومی رحمت اللہ علیہ کو شمس تبریز رحمت اللہ علیہ کی زبان بنا دیا. اور اس طرح کے بیٹھے بیٹھے اچانک مولانا رومی رحمت اللہ علیہ کی زبان پر اشعار جاری ہو گئے بیٹھے بیٹھے. دیکھو اللہ جس سے کام لینا چاہتے ہیں, کچھ علم نہیں پڑا اشعار کا لیکن جاری ہو گئی. حالانکہ اس سے پہلے کبھی شعر نہیں کہا تھا, بس اچانک اشعار وارد ہونا شروع ہو گئے. اور ان اشعار میں عجیب و غریب علوم و معارف, قصے, کہانیاں, اسرار, رموز بیان ہونا شروع ہو گئے. یہاں تک کہ 6 دفتر اشعار سے بھر گئے. ان اشعار میں زیادہ تر حکایات, کہانیاں بیان کی ہے, لیکن ہر حکایت سے عجیب و غریب معانی اور معارف نکالتے ہیں. اخیر میں ایک حکایت بیان کرنا شروع کی. وہ حکایت ابھی درمیان میں چل رہی تھی, بس اچانک اشعار کی آمد بند ہو گئی. آگے لکھ دیا کیا کہ اس حکایت کو مکمل کرنا میرے بس میں نہیں, میرے اختیار میں نہیں, اللہ تعالیٰ ہی کسی بندے کو پیدا فرمائیں گے جو اس حکایت کو مکمل کرے گا. تو پھر اب مثنوی تو وہ مثنوی ادھوری رہ گئی تھی نا, جسے بتایا ایک حکایت ادھوری. اس کے ذریعے اللہ تعالیٰ نے دکھا دیا جو ادھوری رہ گئی تھی, علوم بن ہو گئے, کہ جو کچھ اشعار وجود میں آ رہے تھے یہ ہمارے القا اور الہام سے آ رہے تھے. چنانچہ اس کے بعد صدیاں گزر گئی, کسی نے اس حکایت کو پورا نہیں کیا. صدیاں گزر گئی لیکن کسی نے اس حکایت کو پورا نہیں کیا. سمجھے؟ آخر میں اللہ تعالیٰ نے حضرت مولانا مفتی الہی بخش کاندھلوی رحمت اللہ علیہ کو, اللہ کاندھلہ ہندوستان کا ایک گاؤں ہے جہاں سے مولانا الیاس صاحب رحمت اللہ علیہ بھی کاندھلہ کے تھے, وہاں سے بہت سارے مشائخ گزرے, مشائخ کاندھلہ. تو وہاں کے ایک مفتی الہی بخش کاندھلوی رحمت اللہ علیہ کو اس کی تکمیل کی توفیق عطا فرمائی. بہت بڑے اللہ والے تھے. اور ان کی زبان پر اشعار جاری ہو گئے, اور جہاں پر مولانا رومی رحمت اللہ علیہ نے وہ ادھوری حکایت چھوڑی تھی, وہیں سے انہوں نے وہ حکایت شروع کر کے مثنوی کو تکمیل فرمائی, پورا کر دیا. عجيب. مفتی الہی بخش جی. تو یہ پوری اسی لیے وہ خاتم المثنوی کے لقب سے مشہور ہوئے کہ مثنوی کو انہوں نے پوری کی. اس سے پتا چلا کہ یہ کتاب مثنوی جو ہے وہ الہامی کتاب ہے, اور اللہ تعالیٰ نے الہام کے ذریعے ان حضرات کے دلوں پر القا فرمائی. اب جو شخص اس کو پڑھتا ہے اس کے دل میں بھی اللہ تعالیٰ کی محبت پیدا ہو جاتی. جو شخص بھی اس کو پڑھتا ہے اس کے دل میں اللہ تعالیٰ کی محبت پیدا ہو جاتی ہے. اسی لیے حضرت تھانوی رحمۃ اللہ علیہ فرما رہے ہیں کہ اس کتاب کو پڑھا کرے. جن لوگوں کو فارسی نہیں آتی ان کے لیے اردو میں اس کا ترجمہ چھپا ہوا ہے, اردو میں اس کی شروحات بھی موجود ہے. دیوان حافظ اور مثنوی کی شرح. دوسری کتاب جس کو پڑھنے کے بارے میں, یہ تو مثنوی کے بارے میں تفسیر بتا دی, دوسری کتاب جس کو پڑھنے کے بارے میں حضرت تھانوی رحمۃ اللہ علیہ نے فرمایا وہ ہے دیوان حافظ. یہ بھی عجیب و غریب کتاب ہے. اور عجیب بات یہ ہے کہ جن دو کتابوں کا حضرت تھانوی رحمۃ اللہ علیہ مطالعہ کرنے کو فرما رہے ہیں ان دونوں کی شرح بھی حضرت نے اردو میں تحریر فرمائی. مثنوی کی شرح کلید مثنوی کے نام سے کئی جلدوں میں تحریر فرمائی ہے, اور دیوان حافظ کی شرح عرفان حافظ کے نام سے لکھی ہے. اب عقل حیران ہوتی ہے کہ حضرت والا کو کہاں فرصت تھی, اس کے باوجود دیوان حافظ کی شرح لکھ دی. جو شعر و شاعری کا مجموعہ ہے اس کے اندر اکثر غزلیں ہیں اور شراب کا اس میں تذکرہ ہے, لیکن اس سے مراد وہ شراب نہیں جو مٹکوں اور بٹیوں میں کشید کی جاتی ہے, بلکہ اس سے مراد شراب محبت اور شراب معرفت ہے. اور اس کے ایک ایک شعر میں محبت اور معرفت بھری ہوئی ہے. آپ جانتے تھے کہ یہ کتاب پڑھنے والے کے دل میں اللہ تعالیٰ کی محبت پیدا کرے گی, اس لیے آپ نے اس کتاب کی شرح لکھ لی. اور حافظ شیرازی رحمۃ اللہ علیہ کا معاملہ بھی عجیب تھا, اور یہ بھی اللہ یجتبی الیہ من یشاء میں داخل تھے, یعنی اللہ تعالیٰ جس کو چاہتا ہے اس کو چنتا ہے, یہ ان کے اندر سے. ان کے والد صاحب کے کئی بیٹے تھے, تمام بیٹے اپنے کاموں میں لگے ہوئے تھے, کوئی تعلیم حاصل کر رہا تھا, کوئی بزنس کر رہا تھا, کوئی سروس کر رہا تھا, لیکن حافظ شیرازی رحمۃ اللہ علیہ آوارہ جنگل میں گھومتے پھرتے رہتے تھے. سارے بیٹے کام میں لگے ہوئے تھے لیکن یہ آوارہ جنگل میں گھومتے پھرتے رہتے تھے, نہ کوئی تعلیم, نہ تربیت, نہ کام کاج, نہ روزی, نہ روزگار. ان کے والد صاحب کو ان کی طرف سے فکر رہتی تھی اور پریشان رہتے تھے. ان کے والد حضرت خواجہ شیخ بہاؤدین رحمۃ اللہ علیہ سے بیعت تھے. ان کے والد خواجہ شیخ بہاؤدین رحمۃ اللہ علیہ سے بیعت تھے. ایک مرتبہ ان کے گھر تشریف لائے. کون؟ شیخ بہاؤدین ان کے گھر تشریف لائے تو انہوں نے وہ اپنے تمام بچوں کو اپنے شیخ کے سامنے پیش کیا, تمام بچوں کو جو کام کرنے والے تھے, جو سروس پر لگے ہوئے تھے, اور دعا کرائی. حضرت شیخ نے سب بچوں کو دعائیں دی, پھر پوچھا تمہارا ایک اور بیٹا بھی تو ہے, وہ کہاں ہے؟ لو دیکھو کیسے سمجھ جاتے ہیں کہ تمہارا ایک اور بیٹا بھی تو ہے, وہ کہاں ہے؟ والد صاحب نے جواب دیا وہ تو فضول آوارہ ہے, وہ تو گھومتا پھرتا ہے, اس کا کوئی پتہ نہیں, کہیں جنگل میں ہوگا. سمجھے؟ یعنی ایسے ذلت آمیز الفاظ سے بول دیا, بولے اس کا کوئی پتہ نہیں, اس کو کیا دعا کراوے, یہ جو بچے جو کام کے ہیں نا ان کی دعا کر دو. تو دیکھو شیخ نے کہا اس کو تو بلواؤ, فرمایا اس کو ہی بلواؤ. ان کے والد صاحب نے ایک آدمی کو ان کے بلانے کے لیے جنگل کی طرف بھیج دیا, اور اس نے جا کر کہا شیخ گھر میں آئے ہوئے ہیں, ان سے آ کر مل لو اور دعائیں کروا لو. چنانچہ آئے, جب گھر میں داخل ہوئے اور شیخ پر نظر پڑی, شیخ بہاؤدین نظر پڑی, تو وہیں کھڑے ہو کر ایک شعر پڑا, آنا کے کھا کرا بنظر کی میاں کنن, آنا کہ خواہ کرا بن نظر کی میاں کنن آیا بود کے گوشے چشم بیما کنن آیا بود کے گوشے چشم بیما کنن. یعنی وہ لوگ جو خاک کو ایک نظر میں کیمیا بنانے والے ہیں, کہ خاک رب نظر کیمیا بن کنن, کہ خاک یعنی مٹی کو ایک نظر میں کیمیا بنانے والے. کیمیا مانی قیمتی چیز, گولڈ کیمیا اس کو کہا جاتا ہے. کہ مٹی کو ایک نظر میں وہ سونا بنا دے, بے قیمتی بنا دے, مطلب یہ کہ قیمتی بنا دے کوئی گھٹیا چیز, کوئی ذلیل چیز کو ایک ہی نظر میں قیمتی بنانے والے ہیں. مراد تھے حضرت خواجہ بہاؤ الدین رحمت اللہ علیہ, کہ کیا کبھی ایسا ہوگا کہ وہ اپنی آنکھ کا ذرہ اشارہ ہمارے اوپر بھی کرے. تو وہ انہوں نے یہ شعر کہا کہ وہ یعنی تو مجذوبیت کے عالم میں یہ شعر پڑھا, یہ شعر پڑھ لیا. یہ شعر سن کر حضرت شیخ بہاؤ الدین رحمت اللہ علیہ کھڑے ہو گئے اور ان کو اپنے قریب بلایا اور ان کے سر پر ہاتھ رکھا اور کہا نظر کر دم, نظر کر دم, نظر کر دم. اللہ, یا تو کہہ رہے کیا کوئی ہے کہ جو مٹی کو ایک نظر میں کیمیا بنا لے, کیونکہ وہ بےچارے آوارا پھر رہے تھے اور دعا کرانے کے آئے کہ گوشے چشمے بیما کنن. یعنی مراد یہ تھی کہ خواجہ بہاؤ الدین میری یعنی میرے پر ایک نظر ڈال دے تاکہ میں قیمتی بن جاؤں, میرے پر ایک نظر ڈال دے. تو خواجہ بہاؤ الدین جو تھے تو وہ بھی کھڑے ہو گئے اور ان کو اپنے قریب بلایا اور پھر فرمایا نظر کر دم, نظر کر دم, نظر کر. یعنی جس نظر کو ڈالنے کے لیے تم کہہ رہے تھے ہم نے وہ نظر ڈال دی, ہم نے وہ نظر ڈال دی, ہم نے وہ نظر ڈال دی. اس دن کے بعد وہ آوارگی ختم کر دی. کیا نظر ہوگی, اللہ کیا نظر ہوگی. اس دن کے بعد وہ جو آوارہ گھوم رہے تھے وہ ختم کر دی اور شیخ کی خدمت میں پڑ گئے اور ان کے غلام بن گئے. اس کے نتیجے میں اللہ تعالی نے ان کو وہ مقام بخشا, ان کو وہ مقام بخشا کہ بڑے بڑے لوگ ان پر رشک کرتے تھے, بڑے بڑے لوگ ان پر رشک کرتے تھے. کہاں وہ سارے لڑکے جو کام میں لگے ہوئے تھے, یہ آوارہ گھومنے والا ایک اللہ والے کی نظر پڑ گئی, سارے بچوں سے قیمتی بن گیا کہ اس کو وقت کے بڑے بڑے علماء ان کو رشک کی نظر سے دی. اللہ, یہ ان کی زندگی تھی. پھر اس کے بعد انہوں نے کیا, اس کے بعد انہوں نے دیوان حافظ لکھی. دیکھا یہ ہے لکھنے والے, تو گویا وہ بھی امی تھے نا, کچھ پڑھے لکھے نہیں تھے. انہوں نے اس کے بعد دیوان حافظ, یہ دیوان حافظ عشق اور محبت سے بھری ہوئی بٹی ہے. اگر کوئی اس کو سمجھنے والا ہو, چونکہ اس کو سمجھنے والے کم تھے, اس لیے حضرت تھانی رحمۃ اللہ علیہ نے اس کی شرح لکھ دی تاکہ اگر براہ راست سمجھ میں نہ آئے تو شرح کی مدد سے سمجھ لو کہ انہوں نے اس دیوان میں کیا کہا ہے. بظاہر تو دیکھنے میں شعر و شاعری ہے, چنانچہ ایک شعر میں وہ کہتے ہیں بدہ بدہ ساقی میں باقی کے در جنت نہ خواہی یافت, بدہ ساقی میں باقی کے در جنت نہ خواہی یافت, کنارے آب رکن آباد و گلگشت مسلح را. اب بظاہر تو ایسا معلوم ہو رہا ہے کہ آوارگی کا یہ شعر ہے, اس لیے کہ اس شعر میں وہ یہ کہہ رہے کہ اے ساقی جو شراب باقی رہ گئی ہے, یہ ساقی یعنی یہ پلانے والے شراب کو پلانے, جو شراب باقی رہ گئی وہ بھی مجھے دے دے, یہ بھی مجھے دے دے, کیونکہ جنت میں شراب نہیں ملے گی اور وہاں جنت میں نہ رک نہ آباد کے دریا کے کنارے کا حسن نظر آئے گا. وہاں جنت میں نہ رک نہ آباد کے دریا کے کنارے کا حسن نظر آئے گا اور نہ گلگشت مسلح نظر آئے گا اور نئی شراب نظر آئے گی. لہذا جو کچھ دینا ہے مجھے یہی دنیا میں دے دو. اب بظاہر تو ایسا معلوم ہوتا ہے کہ اس سے دنیا والی شراب اور دنیا کے دریا کا کنارہ مراد ہے, بظاہر تو یہ نظر آ رہا ہے کہ دنیا کا کنارہ اور دنیا کی شراب لیکن حضرت تھانی رحمت اللہ علیہ نے اس کی شرح میں لکھا ہے کہ شعر کے ذریعے حافظ صاحب یہ کہنا چاہتے ہیں کہ جنت میں اور ساری نعمتیں ملے گی، جنت میں اور ساری نعمتیں ملے گی، لیکن جستجو اور طلب کی لذت وہاں نہیں ملے گی. ڈھونڈنا اور طلب مانگنے کی لذت وہاں نہیں ملے گی، اس لیے کہ وہاں پہنچنے کے بعد ساری لذتیں نعمتیں حاصل ہو جائے گی. مانگنے کی ضرورت ہے وہ تو ہو ہی جائے گی. اور محبوب کی جستجو اور طلب کی جو لذت اسی دنیا میں ہے، لہذا جب تک تو زندہ ہے اس جستجو اور طلب کی لذت سے فائدہ اٹھاتا جا، یہ کہیں نہیں ملے گی، یہ جنت میں نہیں ملنے والی. تو دنیا کے اندر اللہ کو ڈھونڈنے کی لذت اور اللہ کو مانگنے کی لذت جو ہے وہ جنت میں نہیں ملے گی، کہ جنت میں ہر نعمتیں ملے گی. تو یہاں پر ایک طلب ہے، تو فرمائے طلب کی لذت سے فائدہ اٹھاتا یہ کہیں نہیں ملے گی. حافظ شیرازی شعر میں یہی کہنا چاہتے ہیں. دیکھا محبت، اب محبت کی بات محبت والے ہی سمجھیں گے، نہ سمجھنے والا اعتراض کرے گا. بہرحال اس طرح کے اشعار حافظ شیرازی رحمت اللہ علیہ نے کہے. اب جو نادان لوگ ہیں نا، جو ان اشعار کو نہیں سمجھ سکے، جن کے دلوں میں ابھی تک محبت نہیں ہے، یا جو محبت ہی کا انکار کرتے ہیں، ہے نا ایک گروپ جو کہتے ہیں بس حدیث دیکھو اور عمل کرو، حدیث دیکھو اور عمل کرو، ان کو محبت کا کچھ پتہ نہیں. تو فرمایا جو ان اشعار کو نہیں سمجھ سکے، انہوں نے حضرت تھانوی رحمۃ اللہ علیہ پر تنقید بھی کی کہ انہوں نے ایسی کتاب کی شرح لکھ دی جس میں شراب کا ذکر ہے. دیکھو کیا کہنے والے، کیا کہا، انہوں نے ایسی کتاب کی شرح لکھی ہے، تفسیر کی ہے، کہ فرمایا جس میں شراب کا ذکر ہے. اس لیے کہ انہوں نے صاف صاف لکھ دیا کہ جو شراب جنت میں نہیں ملے گی، اب اسے یہی دنیاوی شراب کے علاوہ اور کون سی شراب مراد ہوگی، کیونکہ اب ان کو عشق کا کچھ پتہ ہی نہیں ہے کہ ایک شراب محبت کی بھی تو ہوتی ہے. اب جو محبت کی شراب کو جانتا ہی نہیں ہے، وہ تو دنیا کی شراب لے گا. شراب کا ذکر ہے، اس لیے انہوں نے صاف لکھ دیا کہ جنت میں، اب اس سے یہی دنیاوی شراب کے علاوہ اور کون سی شراب مراد ہو، ورنہ اصل شراب تو جنت میں ملے گی. لیکن حضرت نے شعر کو بھی تصوف کے معنی پہنا دیے، اس شعر کو تصوف کے معنی پہنا دیے. بات دراصل یہ ہے کہ جو آدمی نہیں سمجھتا وہ ضرور اعتراض کرے گا. بہرحال یہ کتاب ایسی ہے کہ جب آدمی اس کو پڑھتا ہے، اس کے مضامین پر غور کرتا ہے، تو اس سے بھی اللہ تعالیٰ کی محبت پیدا ہوتی ہے. اس لیے حضرت والا فرما رہے ہیں کہ روزانہ دو صفحے مثنوی کے اور دیوان حافظ کے پڑھ لیا کرو، اس سے انشاءاللہ اللہ تعالیٰ کی محبت میں ترقی ہوگی. اللہ تعالیٰ اپنی رحمت سے ہمیں بھی اپنی محبت کا کوئی ذرہ عطا فرمائے، آمین. محبت کا ذرہ، یاد رکھو ذرہ بھی ہمیں مل گیا نا تو وہ بھی بہت بڑا ہے. پورا تو ہمارے اندر استعداد کہاں ہے کہ ہم محبت میں وہ آگے بڑھ سکے، ہمیں تو ایک ذرہ بھی مل جائے، ارے ایک خالی محبت کی نظر اللہ ڈال دے نا تو ہمارا سارا بیڑا پار ہو جائے. اب آگے فرما رہے ہیں ایک ملفوظ میں حضرت تھانی رحمت اللہ علیہ نے فرمایا کہ سالک جس وقت دیکھتا ہے، سالک سمجھ گئے چلنے والا، جس وقت دیکھتا ہے کہ ہمارے اعضاء نے، ہمارے اعضاء نے قرب حق میں ہماری اعانت کی ہے، عزت کی عبارت دیکھو، تو وہ اس حیثیت سے ان سے محبت کرتا ہے اور اپنے آنکھوں کی بھی رعایت کرتا ہے، اپنے دماغ کی بھی حفاظت کرتا ہے، نہ اس واسطے کہ وہ اپنی چیزیں ہیں بلکہ اس واسطے کہ وہ اللہ تعالی کی چیزیں ہیں. ہر چیز اللہ کی عطا ہے، ہر چیز اللہ کی عطا ہے. اب ذرا اس کی تشریح سمجھو، اللہ جل جلالہ کی محبت اور تعلق مع اللہ کا بیان چل رہا ہے نا، محبت الہی کے بارے میں بات چل رہی. اس ملفوظ میں حضرت والا بیان فرما رہے ہیں کہ جب انسان کی نظر درست ہو جاتی ہے، انسان کی نظر درست ہو جاتی ہے اور اللہ تعالی زاویے نگاہ صحیح فرما دیتے. درست ہو جاتی یعنی کیا؟ دکھتا نہیں ہے, دکھنے والا بن گیا. نہیں, یعنی اب جہاں غلط نظر اٹھانے کا منع کیا تھا وہاں سے نظر بچا دیتا ہے, اس کو نظر درست ہو گئے. تو فرمایا زاویے نگاہ صحیح فرما دیتے ہیں, یعنی اب صحیح سوچ فرما دی تو اس سے کائنات کی ہر چیز میں اللہ تعالیٰ ہی کا جلوہ نظر آتا ہے. اللہ, جب انسان کی نظر درست ہو جاتی ہے تو پھر کیا ہوتا ہے؟ پھر اس نظر سے ہر چیز میں اللہ کا جلوہ نظر آتا ہے. کیا ہوا؟ پہلے اس نظر سے ہر جگہ عیب نظر آتا تھا, اب اس نظر سے ہر جگہ اللہ نظر آ رہا ہے. کیا مطلب؟ اللہ دیکھے گا نہیں, یعنی انسان اس کی تعریف کرنا شروع کر دیتا ہے, عیب پر نظر نہیں جاتی. اس کو کہتے ہیں پہلے نظر غلط تھی کہ لوگوں کو عیب دیکھتا تھا, اور پتہ نہیں جہاں منع فرمایا تھا وہاں دیکھتا تھا. جب نظر صحیح ہو گئی تو اب اس کے دل کے اندر ہمیشہ ہر چیز سے وہ اللہ کی بڑائی کو دیکھ رہا ہے, اللہ کی قدرت کو دیکھ رہا ہے, تو اللہ ہی نظر آ رہا ہے. وہ ایک پرندے کو دیکھے گا اور تو اس میں اس کو اللہ نظر آئے گا. کیا مطلب اللہ نظر آئے گا؟ یعنی وہ دیکھے گا کہ پرندہ دیکھو تو صحیح, کیا اللہ نے اس کو کتنی خوبصورت آواز دی ہے, کیسے اس کے پر بنائے ہیں, کیسا اس کا رنگ ہے, کیسا وہ اڑ رہا ہے. اب دیکھو اللہ نظر نہیں آ رہا ہے کیا یہ؟ ایک درخت کو دیکھے گا تو دیکھے گا ارے زمین ہے اور زمین میں کہیں مٹھاس نہیں ہے, اور اللہ نے اس میں سے درخت بنایا اور اس کے اندر ہر درخت پر الگ الگ پھل ہے اور اس پھل کے اندر مٹھاس الگ الگ ہے. تو یہ مٹھاس آئی کہاں سے؟ زمین میں تو کہیں بھی اس کو کھودو تو کہیں زمین میں مٹھاس نظر نہیں آتی, کہیں شوگر نہیں ڈالی ہے. اللہ تعالیٰ نے پھل میں اللہ نے شوگر اور اس میں مٹھاس عطا فرمائی, تو کیا اللہ نظر نہیں آ رہا ہے؟ یہ ہے مطلب کہ اس کو ہر چیز میں اللہ نظر آئے گا. کہ پھل دیکھے گا تو بولے اس کو اللہ نظر آئے گا. جب نظر درست ہو جاتی ہے تو وہی پھل سے انسان کو اللہ کو پہچانتا ہے, تو یہ اللہ کا جلوہ نظر آتا ہے. ہاں, تو یہ ہے. تو پھلوں پر نظر, سبزیوں پر نظر, اور اس طریقے سے آسمان اور زمین اور ہر چیز پر. تو فرمایا جب نگاہ صحیح ہو جاتی ہے تو اسے کائنات کی ہر چیز میں اللہ تعالیٰ ہی کا جلوہ نظر آتا ہے. اللہ کا جلوہ مطلب یہ اللہ کی قدرت ہے اور اللہ کی طاقت ہے اور اللہ تعالیٰ کی مطلب وہ بنانے کا ڈیزائن ہے. تو کیا ہے؟ تو اللہ ہی تو نظر آتا ہے. اور جس چیز سے بھی محبت ہوتی ہے وہ در حقیقت اللہ جل شانہ ہی کی محبت کی بنا پر ہوتی ہے. پھر جس سے محبت بھی ہوگی تو محبت اللہ ہی کی بنیاد پر اس سے ہوگی. چنانچہ جب یہ بات سمجھ گئے تو آگے جو بات آ رہی وہ سمجھنا آسان ہوگا. چنانچہ فرمایا کہ ہمارے اعضاء جو اللہ جل شانہ نے ہمیں عطا فرمائے ہیں, ہمارے اعضاء کون سے؟ آنکھ ہے, کان, ناک, ہاتھ, پاؤں, ہے نا, یہ سب کے سب اعضاء محبت کرنے والے بندے کو ان اعضاء سے جو محبت ہوتی ہے, جو انسان یعنی محبت کرتا ہے اللہ تعالی سے, تو اس کو ان اعضاء سے جو محبت ہو رہی ہے, محبت کرنے والے بندے کو ان اعضاء سے جو محبت ہوتی ہے وہ اس وجہ سے نہیں ہوتی کہ میری چیز ہے, میری آنکھ ہے, میرے کان ہے, نہیں, بلکہ اس وجہ سے ہوتی ہے کہ اللہ جل شانہ کی عطا ہے, اس کی دی ہوئی نعمت ہے, ان کے ذریعے مجھے اللہ جل جلالہ کا قرب حاصل ہوتا ہے, اس لیے ان اعضاء سے محبت ہوتی ہے. اس لیے فرماتے ہیں اللہ تک پہنچنے کے لیے چار راستے ہیں. آپ نے چھ صفات سیکھے ہوں گے تو اس میں یہ بات بھی آپ نے یاد کی ہوگی کہ اس میں ایک آنکھ ہے, زبان ہے, کان ہے اور دماغ ہے. آنکھوں سے اللہ کی قدرت کو دیکھتا ہے, زبان سے اس کو بولتا ہے, دماغ سے اس کو سوچتا ہے, اور کانوں سے اللہ کی بڑائی کو سنتا ہے. یہ سارے اعضاء سے جو سنتا ہے, جو چیز جاتی ہے وہ دل میں جاتی ہے, اور پھر وہ اللہ سے محبت کرنے والا بن جاتا ہے. तो गोया इंसान आंख और कान और दिमाग से जो मोहब्बत कर रहा है, हकीकत में अल्लाह तक पहुंचाने वाले यही रास्ते हैं। अगर ये आजा न होते तो मैं कैसे अल्लाह की कुदरत को देख, आंख न होती तो मैं कैसे अल्लाह की कुदरत को देख सकता। तो आंखों की हिफाजत कर रहा है, तो जब अल्लाह से मोहब्बत हो जाती तो उसको इन आजा से मोहब्बत अल्लाह के लिए है, क्या अल्लाह की अता है। और जब आज मोहब्बत नहीं होती तो वो इंसान इन आजा से मोहब्बत करता है अपने लिए, मेरे है, मेरे वालिद माजिद हजरत मौलाना मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह का एक शेर है, नाजम बचश्मे खुद के जमाले तो दीदे अस्त, नाजम बचश्मे खुद के जमाले तो दीदे अस्त, उफ्तम बपाए खुद के बकुयत रसीदा अस्त। यानी मुझे अपनी आंख पर नाजम है, नाजम यानी नाजम बचश्मे खुद, यानी मुझे अपनी आंख पर नाज है कि जमाले तू दीदे अस्त, कि उसने तेरा जमाल देखा है। मुझे अपनी आंख पर नाज है कि उसने तेरा जमाल देखा है। सुभान अल्लाह भाई, आंख ने अल्लाह का जमाल क्या देखा। अरे चीजों में देखो ना, क्या जमाल ही जमाल है, कि तेरा जमाल देखा है, तेरा हुस्न देखा है, और मैं अपने पांव पर नाज, उफ्तम बपाए खुद के, मैं अपने पांव पर नाज करता हूं, क्यों कि उस बिना पर के वो चल कर तेरी गली तक गया है। बकुयत रसीदा अस्त, कि बकुयत रसीदा अस्त, के चल कर तेरी गली तक गया है, मस्जिद तक गया है, अल्लाह तक गया है, अल्लाह के बंदों की खिदमत के लिए चला है, अल्लाह के रास्ते में चला है, तो क्या ये पांव नहीं चले। तो ये है कि इसलिए मैं पांव से मोहब्बत, इन पांव पर नाज करता हूं, इस वजह से कि इसी पांव के जरिए से चलकर मैं तुझ तक पहुंचा हूं, और मुझे तेरी गली तक पहुंचा है, इस वजह से मुझे उनसे मोहब्बत है। लिहाजा जो सालिक अल्लाह जल्ल शानों के रास्ते पर चल रहा हो, जो सालिक अल्लाह जल्ल शानों के रास्ते पर चल रहा हो, अल्लाह जल्ल शानों की मोहब्बत और उसके साथ ताल्लुक उसके दिल में पैदा हो रहा हो, वो अपने आजा से भी मोहब्बत करता है, लेकिन मोहब्बत का उन्वान मुख्तलिफ होता है। हम और आप इन आजा से इसलिए मोहब्बत करते हैं कि ये हमारे है, ये हमारी आंख है, ये हमारी नाक है, ये हमारे कान है, ये हमारे हाथ है, हमारे पांव है, और इन आजा से हमें फायदा पहुंच रहा है, इसलिए मोहब्बत करते हैं। लेकिन अल्लाह ताला ने जिस शख्स को अपनी मारिफत अता फरमाई हो, वो भी अपनी नाजा से मोहब्बत करता है। मोहब्बत करने वाले दोनों शख्स खड़े हैं, लेकिन एक की मोहब्बत अपने फायदे की वजह से है, और एक की मोहब्बत की नाजा से मैं अल्लाह तक पहुंच रहा हूं, इसलिए मुझे उससे मोहब्बत है। अपने आजा से मोहब्बत कर, लेकिन दर हकीकत वो इसलिए मोहब्बत करता है कि नाजा के जरिए मुझे अल्लाह ताला का कुर्ब हासिल हुआ, और यह आजा अल्लाह जल्ल शानू की अता है, इसलिए मोहब्बत करता है। अल्लाह अकबर, ये मेरे है, मेरे नहीं है। क्या क्या कहेंगे अब आज के बाद, ये जो आजा है ये मेरे अल्लाह की अता है। अगर आपके कान न होते, आप मेरी आवाज सुनते, नहीं सुन पाते थे। जब आवाज न सुनते तो अल्लाह तक कैसे पहुंचते थे। कान से इसलिए मोहब्बत करो, ये कान में खराबी हो जाए उसका इलाज इसलिए करना है कि इसके जरिए से मुझे अल्लाह तक पहुंचना है। कहीं ऐसा ना हो कि मैं अल्लाह तक पहुंच ना सकूं, मेरे कानों में अगर कोई खराबी आ गई। अल्लाह अकबर, गौर करो ये चीज कहां से आई, गौर करो ये चीज कहां से आई। एक और मौका पर हजरत वाला ने इरशाद फरमाया कि अल्लाह ताला से मोहब्बत और ताल्लुक बढ़ाने का एक तरीका ये भी है, ये भी एक तरीका बताया ना, अल्लाह ताला से ताल्लुक बढ़ाने का। अब एक तरीका ये भी है कि कायनात की जो चीज तुम्हें अच्छी नजर आए, कायनात की جو چیز تمہیں اچھی نظر آئے، جس سے تمہیں راحت پہنچے، جس سے تمہیں لطف حاصل ہو، اس کے بارے میں سوچا کرو کہ یہ چیز کہاں سے آئی، اس کے بارے میں سوچا کرو کہ یہ چیز کہاں سے آئی، کس نے یہ چیز بنائی، کس نے یہ چیز مجھے دی. جتنا سوچو گے اتنا ہی اللہ تعالی کی محبت میں اضافہ ہوگا. وہی بات آئی نا کہ جو اللہ تک پہنچنے کے جو پانچ راستے تھے اس میں سے ایک راستہ تھا نا سوچنا، ہے نا. وہی بات آ رہی، ذرا اس پر غور کرو کہ ایک راستہ یہ بھی ہے کہ جو چیز تمہیں پسند آئی، جس سے تمہیں محبت ہو گئی، تمہیں راحت پہنچی، ذرا سوچو کہ کس نے مجھے دی. جتنا سوچو گے اتنا ہی اللہ تعالیٰ کی محبت میں اضافہ ہوگا. اس لیے کہ اس صورت میں کائنات کی ہر شے میں تمہیں اللہ جل شانہ کا جلوہ نظر آئے گا، اللہ جل شانہ کا جلوہ نظر آئے گا. مثلا کھانا سامنے آیا، وہ کھانا مزیدار ہے، کیونکہ آج کل کھانے کا بہت شوق ہے نا، تو کھانے کی مثال بھی بہت آ رہی ہے. تو وہ کھانا مزیدار ہے، تمہیں اچھا لگ رہا ہے کہ نہیں، اس سے تمہیں راحت مل رہی ہے. تو اب کیا کرو، اب تم ذرا یہ سوچو کہ کھانا کہاں سے آیا. ذرا سوچو، نعمہ چوما آ گیا جو بہت پسندیدہ ہے، سوچو کہ کہاں سے آیا، کس نے عطا کیا، کس نے عطا کیا. ذرا سوچو کھانے سے پہلے، اگر نظر تنگ ہوگی تو بس آدمی اس حد تک سوچے گا کہ گھر والوں نے کھانا پکایا اور اچھا پکایا. بس اس حد پر آ کر ذہن بند ہو جائے گا، لاک ہو جائے گا، آگے نہیں سوچ سکے گا، کیونکہ اس کے پاس اللہ کی معرفت نہیں ہے، عشق محبت نہیں ہے، تو وہ سوچ ہی نہیں پائے گا. بولے اس میں کیا ہے، اچھا لوگوں کو پوچھو، بولے ماں کس نے بنایا، بولے انہوں نے بنایا، ماشاءاللہ بڑا ٹیسٹی بنایا، ختم. ارے اس سے بھی آگے نظر لے جانا ہے، یہی چیز تو سیکھنا ہے کہ اس سے بھی آگے نظر لے جاؤ کہ جس نے بھی بنایا ہے بتاؤ اس کو بنانے کی طاقت کس نے دی ہے، اس کا دماغ کس نے دیا. تو وہاں سے پھر اللہ کو پہچانوں گے، وہاں سے پھر اللہ کو پہچانیں گے. پھر جو چیز بھی آئی ہے، اگر گوشت آیا ہے، مچھلی آئی ہے، تو یہ سوچو کہ مچھلی کیا اس نے بنائی ہے، کیا اس پکانے والے نے بنائی تھی، ارے نہیں تو یہ کہاں سے آئی، تو یہ مچھلی اللہ نے بنائی. اب مچھلی والے نے اس کو پکڑا ہے اور اس کے پاس پہنچی ہے، اب اس نے مسالے ڈالے، کیا مسالے اس نے بنائے، وہ مسالے اللہ نے پیدا کیے اور وہ اللہ نے اس کو عقل دی کہ اس میں اتنا مرچ ڈالنا ہے، اس میں یہ ڈالنا ہے. اب اور ہم کہتے ہو ماشاء اللہ فلانے نے اچھا بنایا، فلانے نے، ارے فلاں ہوٹل کا کھانا بہت اچھا ہے اور وہاں کا باورچی بہت اچھا ہے. ارے کچھ نہیں، یہ سوچو کہ اللہ نے بنایا. اب جس کے اندر محبت الہی نہیں ہے، وہ تو اگر اس کے سامنے کہیں گے بھائی تو اللہ نے بنایا، تو وہ کہے گا ارے تمہارا دماغ خراب ہو گیا، ایک کچن میں باورچی نے بنایا ہے، کتنا بہترین بنا، تم کہتے اللہ نے بنایا، کہا اللہ نے بنایا، یہ تو اس انسان نے بنایا. یہ ایک سوال پیدا ہوتا ہے. آج کل جو بےچارے نہیں جانتے وہ یہی کہیں گے کہ تو اس نے بنایا ہے، تو ہم اس کو کیسے سمجھائیں گے. ہم اس کو یہ سمجھائیں گے کہ ٹھیک ہے اس نے بنایا ہے، اس نے ہاتھ چلایا، یہ ہاتھ کس نے چلوایا، اس نے جو عقل ڈالی کہ عقل میں کہ اتنا یہ ڈالنا ہے، یہ عقل کس نے دی، اس نے آنکھوں سے جو دیکھا ہے یہ آنکھوں کی روشنی کس نے دی، پھر یہ جو چیز ہے اسے مسالے، مسالے کس نے بنائے، پھر یہ گوشت کہاں سے آیا، یہ مچھلی کہاں سے آئی. تو پھر وہ سامنے والا حیران ہو جائے گا کہ واقعتاً اللہ نے بنایا. تو اب اس کی عقل آئے گی کہ ہاں، کیونکہ آج ہمارے سے آگے دماغ چلتا ہے، ہم سمجھتے اس نے بنایا. ظاہر سے جو نظر ہوتا ہوا نظر آتا ہے، ہماری نظر وہیں آ کر جم جاتی ہے، اور ہمیں ہماری دعوت نے سکھایا ہے کہ بھائی جہاں سے ہوتا ہوا نظر آ رہا ہے وہاں سے نظر کو ہٹاؤ، اور اس کے پیچھے ایک طاقت ہے، جہاں سے ہوتا ہوا نظر نہیں آ رہا ہے اسی کو مانو اور وہ اللہ ہے. تو یہ بات یاد رکھیں، کیونکہ بہت سے لوگ اس پر کہتے ہیں ارے نہیں نہیں تو اس نے بنایا، ٹھیک ہے، इसलिए फरमाया सोचो, इससे क्या होगा, अल्लाह तक पहुंचेंगे। तो जो नहीं जानते कि उस हद पर आकर जहन बंद हो जाएगा, लेकिन अगर अल्लाह ताला जाविये निगाह दुरुस्त फरमा दे, यानी हमारी सोच को अगर सही कर दे और अकल और समझ अता फरमा दे, तो वो सोचेगा कि घर वालों में या बावर्ची में कहां ताकत थी को इतना अच्छा खाना पका सकते। घर वालों में, बीवी में या बावर्चे में कहां ताकत थी कि वो इतना अच्छा खाना पका सकते, और बजाहिर खाने के अंदर जो अज्जा नजर आ रहे हैं, चाहे वो किसी जानवर का गोश्त हो, चाहे वो सब्जी हो, चाहे वो तरकारी हो, चाहे वो मसाले हो, ये सब कहां से आए, कहां से आए? जब इन चीजों में गहरी नजर डालोगे तो ये नजर आएगा कि हर चीज बिलाखिर अल्लाह ताला की तखलीक और उसकी अता है, वरना किसी इंसान के मजाल नहीं कि वो उन चीजों को पैदा कर लेता। क्या सब्जी पैदा कर सकता है कोई इंसान? नहीं कर सकता। इन चीजों को पैदा कर लेता या इन चीजों को हासिल कर लेता? नहीं हो सकता। तो अब समझ में आ गया, खाना खाली खाने की मिसाल थी। अरे एक मकान अच्छा मिला तो क्या सोचो, उसके जरिए से अल्लाह तक पहुंचो। अरे मकान कितना खूबसूरत है, इसके अंदर रंग कितना खूबसूरत है, अरे इसके देखो तो डिजाइन कितनी खूबसूरत है। अब सब देख रहे हैं, अब लोग कहेंगे अरे क्या, इसको तो म्यांमार ने बनाया, अरे फुंडी ने बनाया, इसमें क्या है कमाल? नहीं नहीं बोले, ये डिजाइन जिसने बनाई है, इस डिजाइन की अकल किसने दी थी? फिर जिस म्यांमार ने, जिस फुंडी ने इसको बनाया है, उसको ताकत किसने दी थी? उसको किसने बताया था कि इस तरीके से उसके अंदर गारा लगाना है और ऐसे प्लास्टर करना है? फिर वो रंग कहां से आया, उस रंग के अज्जा कहां से आए? अरे वो पत्थर कहां से आए, पत्थर कहां से लाए? अल्लाह ताला के पहाड़ में से। इंसान ने पत्थर तो बनाया नहीं है और कहता है कि बिल्डिंग बिल्डिंग तो फलाने इंजीनियर ने बनाई है, अरे मकान तो उसने बनाया है, अरे ये तो मैंने बनाया, मैंने नहीं बनाया, ये सब कुछ मेरे अल्लाह ने बनाया। अल्लाह अकबर। एक गोश्त जो तुम मजे हासिल करने के लिए खा गए, ये गोश्त कहां से आया, किसने पैदा किया? अगर तुम्हें जवाब दो कि पैसे देकर बाजार से खरीदा था, लिहाजा मैं ही इसका सबब बना हूं और मैंने पैसे देकर खरीदा है और बाजार से लाया हूं, लेकिन सवाल यह है कि ऐसा भी तो हो सकता था कि तुम जेब में पैसे लिए फिरते और बाजार में तुम्हें गोश्त न मिलता, न कोई जानवर मिलता, फिर क्या करते? ये भी तो हो सकता था। जरा सोचो कि जानवर कहां से आया। देखो एक लिंक है पूरी, उससे आगे जाओ तो आखिर में अल्लाह आएगा, है कि नहीं? आखिर में अल्लाह पर आकर नजर स्टॉप। सोचते सोचते जाओगे तो आखिर में अल्लाह ही की ताकत है जो बनते 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 हम तक पहुंची ये चीज, और हम समझते किसने? तो यही तो हमारा यकीन बिगड़ गया था, जहां से होता हुआ नजर आ रहा है वहां से नजर को हटाना है, ये यकीन बिगड़ गया था। भाई दवा से शिफा नजर आ रही है, दवा से शिफा नहीं मिल रही, अल्लाह शिफा दे रहा। अब इस दवा के अंदर जो अज्जा है, जो कंपनी है, वो सारा जाओ तो आखिर में अल्लाह आएगा। भाई खाने से पेट नहीं भर रहा है, अल्लाह अपनी कुदरत से पेट भर रहा है। खाना एक जरिया है, जहां से पेट भरता हुआ नजर आ रहा है वहां से पेट नहीं भरता, अल्लाह अपनी कुदरत से भरता है। हथियारों से हिफाजत नहीं होती, सिक्योरिटी लगा दी, कुत्ते लगा दिए, फेंस लगा दिया, लोहे के दरवाजे लगा दिए, उससे हिफाजत नहीं होती, हिफाजत करने वाले अल्लाह है। इससे नजर हटाना है कि ये नहीं है, इसके असबाब इख्तियार करना है, लेकिन सोचना है तो आखिर में अल्लाह नजर आएगा। तो फरमाया, फिर अल्लाह ताला ने इस जानवर को अल्लाह ताला ने तुम्हारे लिए हलाल कर दिया, वरना हकीकत में जानदार होने के एतबार से तुम और वो बराबर थे, तुम भी जान वाले हो, ये भी जान वाला था, तुम्हारे अंदर भी जान है, इसके अंदर भी जान है, अगर तुम उसको खाने का हक रखते हो तो जानवर तुम्हें खाने का हक क्यों नहीं रखता? देखो और नजर देखो कितना बता रहे कि एक जानवर है, हो सकता है जैसे तुम जानवर को खा सकते हो तो जानवर भी तो तुमको खा सकता है, इसके अंदर भी ताकत और कुव्वत है, बल्कि बास जानवरों में तुमसे ज्यादा ताकत मौजूद है। अल्लाह जल्ले शानहू ने उस जानवर को तुम्हारे लिए मुसख्खर कर दिया, ताबे कर दिया, तुम उसको खा सकते हो, वो तुम्हें नहीं खा सकता। और ऐसा मुसख्खर कर दिया, ताबे कर दिया कि तुम उसकी नस्लों की नस्लें निगल गए, लेकिन वो जानवर कभी तुम्हारे खिलाफ एहतजाज नहीं किया, स्ट्राइक नहीं की कि तुमने हमारी नस्लों की नस्लों को तबाह कर दिया, हलाक कर दिया, और आज अब हम तुमको हलाक करेंगे, है कहीं हुआ? और फिर इन जानवरों को हर जगह इस तरह फैला दिया कि तुम जिस जगह भी पैसे देकर गोश्त हासिल करना चाहो, बआसानी तुम्हें वहां गोश्त मिल जाता है। अल्लाह अकबर, अजीब अल्लाह की कुदरत, गौर व फिक्र करे। वही बात है लेकिन अभी दूसरे अंदाज से है कि अल्लाह तक पहुंचने के लिए जो पांच असबाब थे, कसरत जिक्रुल्लाह और अल्लाह ताला की नेमतों को सोचना, यह है एक दूसरे अंदाज से, वही पूरी बातें चल रही है, मोहब्बत इलाही है, अंदाज अलग अलग है। तो इससे भी हो सकता है हमें इस रास्ते से कभी समझ में आ जाए, इसलिए हमें गौर करना चाहिए कि किसने बनाया, कि अल्लाह ने बनाया। नहीं, बाज लोग अल्लाह का नाम लेते वक्त तो बोलते बोले ये तो किसी कारीगर ने बनाया, और ये खाना तो उसने बावर्ची ने बनाया, तो कैसे अल्लाह ने बनाया? अब उनके विचारों का दिमाग में आ नहीं रहा होता है। अब हम कहते अल्लाह ने बनाया तो कहते कैसे ये, क्योंकि अब उनके अंदर बिल्कुल दीन से दूर होते हैं, अल्लाह की मोहब्बत बिल्कुल नहीं है, तो नहीं समझ पाते। फिर उनके सामने जब ऐसी चीजें खोलते जाएंगे तो उनके दिलों में अल्लाह की मोहब्बत आएगी कि अच्छा अल्लाह ताला इसी कुदरत वाला। जब अल्लाह की कुदरत को बयान नहीं करेंगे तो लोग इंसानों की कुदरत को समझकर इंसानों को खुदा मान लेंगे, फिर उसी को रब मानेंगे, फिर उसी के सामने झुकेंगे। कहा यही हमारे नुकसान पहुंचाने वाला और यही हमारे नफा पहुंचाने वाला है। इसीलिए जब दज्जाल आएगा, जो दज्जाल नामी इंसान है, जब वो आएगा तो उसके सामने सारी कुदरत होगी, तो इंसान बहक जाएगा। उससे पहले पहले ये काम अल्लाह ताला ने हमें दे दिया है, क्या कि हम पहले से ही अल्लाह को सोचना शुरू करे और अल्लाह की कुदरत को बोले, ताकि हमारा यकीन बन जाए कि किसी के हाथ में कोई नहीं। अगर आज कोई इंसान, कोई साइंस भी ये अगर आसमान से बारिश बरसा दे तो हमें कहेंगे तुमने नहीं बरसाई, अल्लाह ने अपनी कुदरत से बरसाई। अगर वो मुर्दों को जिंदा भी कर दे, अगर कोई ऐसी साइंसदान आ जाए और मुर्दों में से सारे कब्रों में से मुर्दे जिंदा हो जाए, तो हम उसको कहेंगे कि नहीं, तूने नहीं किया है, मेरे अल्लाह ने किया है। ऐसे वक्त में इस ईमान की जरूरत पड़ेगी, वरना हम कहेंगे अरे यार इसने तो वाकई नहीं, तो बड़ा आदमी है। अरे बड़ा कुछ नहीं है, आज की टेक्नोलॉजी जो दिखाई नजर आ रही है, लोग साइंस को तस्लीम करते, साइंस को खुदा मान लिया। अरे ये नहीं है, इनको अकल देने वाला कौन है? वो अल्लाह है। और हमारे लिए इम्तिहान है कि तुम इन साइंस की टेक्नोलॉजी को देखकर तुम मुझे भूल जाते हो या मुझे याद करते हो। ये सब उन्होंने नहीं किया, ये सब मैंने किया है, और मैं जब चाहूंगा ये सारे निजाम को खत्म कर सकता हूं, ये अल्लाह ही कर रहा है, याद रखना। ये सारे जितनी भी टेक्नोलॉजी आगे बढ़ रही है, ये इसमें इनका कोई नहीं है, ये सब अल्लाह ताला ने इनको ढील दी है, इसलिए वो आगे बढ़ रहे हैं और लोगों को मनवा रहे हमने किया। मुसलमान तो ये कहेगा तुमने नहीं किया, मेरे अल्लाह ने किया है। अगर तुम्हारे पास ताकत है तो एक परिंदा बना के दिखा दो जरा। अरे परिंदा तो दूर, परिंदे का पर बना के दिखा दो। नहीं बना सकते, नहीं बना सकते। हाँ उसकी शक्ल तो बनाएंगे, उसमें रूह नहीं डाल सकते। इसीलिए तो कुरान ने ऐलान कर दिया है कि तुम चाहे कितने भी पढ़े लिखे बन गए, अरे कुरान की एक आयत बना के दिखा दो, एक आयत कयामत तक के लिए चैलेंज है, एक आयत। पूरा कुरान तो दूर की बात है, नहीं बना सके, जबकि वो अरब अहले लिसान थे, जबान वाले थे अरबी, लेकिन नहीं बना सके। ये अल्लाह ताला की, अल्लाह ताला का कलाम है, ये अल्लाह की कुदरत है, कभी नहीं कर सकते। तो इंशाल्लाह कल और अल्लाह ताला की कुदरत को सोचेंगे और अल्लाह को याद करेंगे, अल्लाह ताला से मांगे, ला इलाहा इल्लल्लाह मुहम्मद रसूल, अल्लाहुम्म सल्ली अला सय्यिदना मुहम्मद व अला आलि सय्यिदना मुहम्मद व बारिक व सल्लम। या अल्लाह हमारे गुनाहों को माफ़ फरमा, या अल्लाह हमारी खताओं से दरगुजर फरमा, अल्लाह हमारे कसूर व नादानियों को माफ़ फरमा। या अल्लाह हम तेरे बंदे हैं, हकीकत में नहायत ही गंदे हैं, या अल्लाह गंदगी से पाक फरमा, बंदगी का सलीका अता फरमा। या अल्लाह हमारे आने वाली जिंदगी को गुजरी हुई जिंदगी से बेहतर बना, आने वाले अय्याम को गुजरे हुए अय्याम से बेहतर बना। या अल्लाह अपनी याद हमारे दिलों में बसा दे, या अल्लाह अपनी याद हमारे दिलों में बसा दे, अपनी मोहब्बत और मारिफत नसीब फरमा, अपनी मोहब्बत और मारिफत नसीब फरमा। या अल्लाह अपनी मोहब्बत और मारिफत नसीब फरमा, हमारे दिलों को अपनी मोहब्बत से भर दे। या अल्लाह हमारे अंग अंग में अपनी मोहब्बत पैदा फरमा, या अल्लाह इस मोहब्बत में हमें इजाफा अता फरमा, या अल्लाह हमें कामिल ईमान अता फरमा, कामिल तकवा अता फरमा, कामिल एहसान अता फरमा, या अल्लाह कामिल अखलाक अता फरमा, कामिल रजा अता फरमा। या अल्लाह हमेशा के लिए आप हमसे राजी हो जाइए, या अल्लाह हमेशा के लिए आप हमसे राजी हो जाइए, फिर कभी नाराज न होना। या अल्लाह हमें दीन की सच्ची तलब और तड़प अता फरमा, या अल्लाह हमें दीन की सच्ची तलब और तड़प अता फरमा, जिंदगी के तमाम शोबों में हमें कामिल दीनदार बना, कामिल ईमान और कामिल दीन देकर हमें कामिल दीन की मेहनत के लिए कबूल फरमा। या अल्लाह कामिल दीन और कामिल ईमान अता फरमा कर हमें कामिल दीन की मेहनत के लिए कबूल फरमा। ए अल्लाह पूरी उम्मत परेशान है, उम्मत की परेशानियों को दूर फरमा, उम्मत के ईमान की हिफाजत फरमा, ईमान वालों पर जुल्म हो रहे हैं, ए अल्लाह आप देख रहे हैं, ए अल्लाह बेशक हमारा कसूर है, लेकिन ए अल्लाह इस उम्मत को माफ कर दे, ए अल्लाह इस उम्मत को माफ कर दे, अगर ये खत्म हो गई तो कौन तेरा नाम लेने वाला कोई नहीं होगा। ए अल्लाह इनकी हिफाजत फरमा, ए अल्लाह इनके कुसूरों को माफ फरमा, ए अल्लाह जो शहीद हुए हैं, ए अल्लाह उनकी मगफिरत फरमा, ए अल्लाह जो मरहूमीन हैं पहले दुनिया में जा चुके हमारे माँ बाप हमारे असातिज़ा, ए अल्लाह हमारे जारी रिश्तेदार इन तमाम की कब्रों को नूर से भर दीजिए। ए अल्लाह आज भी जहां जहां भी ईमान की हिफाजत के लिए लोग जहां जहां भी बैठे हैं और मेहनतें कर रहे हैं, या अल्लाह इन हिफाजत करने वालों की हिफाजत फरमा, या अल्लाह उनको तकवा अता फरमा, इखलास अता फरमा, हिम्मत अता फरमा, उनकी गैब से हिफाजत फरमा, और या अल्लाह उनको सही समझ अता फरमा जो सही फैसला कर सके। ए अल्लाह पूरी दुनिया के अंदर या अल्लाह बातिल को खत्म फरमा, बातिल को पाश पाश फरमा, बातिल के टुकड़े टुकड़े फरमा, या अल्लाह बातिल हवाओं को नेस्त नाबूद फरमा, हक को बुलंद फरमा, हक की मेहनत करने वालों को बुलंद फरमा। या अल्लाह तमाम जिन लोगों ने हमें दुआ के लिए कहा लिखा मुतवक्के रहे इन सब की जायज हाजतों को पूरा फरमा। रब्बना तकब्बल मिन्ना इन्नक अंतस समीउल अलीम व तुब अलैना इन्नक अंतत तवाबुर रहीम। सल्लल्लाहु तआला अला खैरिल खल्क़िही محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين.